नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया, स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आज एकै दिन 1354 जना कोरोना मुक्त, संक्रमितको संख्या 44,000 नाग्यो, एसएमएसको पूर्ण पालना गरे संक्रमण रोक्न सकिने सरकारको दावी, भ्रामक समाचारको पछि नलाग्न आग्रह।
कोरोना सम्बन्धी सत्य तथ्य जानकारीका लागि नेपाल सरकारले सम्प्रेषण गरेका समाचारहरू मात्र हेर्ने गर्नुहुन अनुरोध छ।
अर्थमन्त्री खतिवडाद्वारा राजीनामा, अर्थतन्त्र सुधारका लागि धेरै राम्रा कामको सुरुवात गरेको भनाई।
मसँग भएको ज्ञान र अनुभवलाई निष्ठापूर्वक निर्वाह गरेको छु भन्ने मलाई लाग्छ र भोलिका दिनमा पनि सरकार बाहिर पनि मैले त्यसलाई निर्वाह गर्छु।
बागलुङमा बाढीमा परि ज्यान गुमाएका 14 मध्ये 8 जनाको शनाखत, अझै 24 जना बेपत्ता।
मुटु रोगीका लागि रातो मासु घातक हुने अध्ययनको निष्कर्ष, धेरै तापमा पकाएको मासुले अन्य रोगका बिरामीलाई पनि हानि गर्ने।
र इङ्ल्यान्ड र अस्ट्रेलिया बीचको पहिलो 2020 क्रिकेट हुँदै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
रिलायन्स लाइफ इन्स्योरेन्सले तपाईँको बच्चाको लागि ल्याएको छ मेरो मुटु बिमा योजना, बचत र सुरक्षा एकै साथ। प्रस्तावकलाई केही भइहालेको खण्डमा तुरन्तै बिमाका रकम कम्पनीले दिने, मासिक रूपमा बिमाका रकमको 1% बच्चाको पढाइ खर्च स्वरूप पाइने, फेरि बिमा अवधि समाप्त भएपछि बोनस र बिमाका रकम कम्पनीले दिने। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, खुलेर जियौ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। कोरोना भाइरसबाट संक्रमित भएका मध्ये आज एकै दिन 1354 जना कोरोना मुक्त भएका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो। आज 1354 जना निको भएसँगै कोरोना मुक्त हुनेको संख्या 25,561 पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यस्तै गएको 24 घण्टामा 1,359 जना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै धेरै हो। यो अवधिमा 13,638 जनाको पीसीआर विधि मार्फत स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या 44,236 पुगेको छ। 18,104 जना संक्रमित छन्। यस्तै गएको 24 घण्टामा 16 जनाको ज्यान गएको छ। 14 जनाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो भने थप 2 जनाको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले पुष्टि गरेको छ। आज 5 महिला र 11 पुरूषको ज्यान गएको छ। काठमाडौँमा 82, 67 र 22 वर्षका महिला, त्यसै गरी रूपन्देहीमा 64 वर्षका र चितवनमा 35 वर्षकी महिलाको ज्यान गएको छ। यस्तै सप्तरीमा 55 वर्षका 2 जना पुरूष, धनुषामा 65, कास्कीका 31 वर्षका, नवलपरासीका 37 वर्षका, प्युठानका 58 वर्षका, रूपन्देहीका 78 वर्षका, पाल्पाका 63 र सुर्खेतका 42 वर्षका पुरूषको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि रूपन्देहीमा थप 2 जनाको ज्यान गएको पुष्टि भएको थियो। रूपन्देही सिद्धार्थ नगरपालिका 8 का 45 वर्षका पुरूषको होम आइसोलेसनमा र सिद्धार्थ नगरपालिका 7 का 64 वर्षकी महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो।
सरकारले एसएमएसको पूर्ण पालना गरे कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सकिने जनाएको छ। यस अर्थात सामाजिक दूरी, व्यक्ति व्यक्ति बीचको दूरी कम्तीमा 2 मिटरको कायम गर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको आग्रह छ। यस्तै एम अर्थात मास्क, घरबाट बाहिर निस्कँदा अनिवार्य मास्क लगाए कोरोनाको जोखिमबाट धेरै कम गर्न सकिने उहाँको भनाइ छ। त्यसै गरी यस अर्थात सरसफाई, साबुन पानीले मिची 20 सेकेन्डसम्म हात धोए वा साबुन पानी नभए सेनिटाइजर मार्फत हात सफा गरे कोरोना भाइरसको संक्रमण हुन नपाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जाय बताउनुभयो। यस्तै उहाँले अप्ठ्यारो अवस्थामा स्वास्थ्य मापदण्ड अप्नाई सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो।
कसैले कसैमाथि प्रश्न उठाउने भन्दा पनि संक्रमण रोगका विरूद्ध लडाईँ लड्ने बेला हो। मेला चाडपर्व भेला फेरि पनि आउँछ, तर हाम्रै कारणले कसैको ज्यान गुमाउनु परेमा उहाँहरू फर्केर आउन सक्नुहुन्न। त्यसकारण सबैले हातोमालो गरी सकारात्मक सोचका साथ कोरोना विरुद्ध लड्न सबैलाई अनुरोध गर्दछु।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले केही संचार माध्यममा मास्क र सेनिटाइजरको प्रयोगले कोरोना रोकथाममा काम नगर्ने जस्ता भ्रामक समाचार र अन्तर्वार्ता आएको भन्दै यसको विश्वास नगर्न पनि आग्रह गर्नुभयो।
मास्क प्रयोग गर्नुको, सेनिटाइजर प्रयोग गर्नुको कुनै औचित्य नरहेको भनी भ्रामक समाचार अन्तर्वार्ताहरू आएका छन्। यस्ता भ्रामहीन मडगणन्ते समाचारका पछि नलाग्न सबैमा अनुरोध गर्दछु। कोरोना सम्बन्धी सत्य तथ्य जानकारीका लागि नेपाल सरकारले सम्प्रेषण गरेका समाचारहरू मात्र हेर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइटमा कोरोना सम्बन्धी धेरै निर्देशिका र जानकारीमूलक स्रोत सामग्रीहरू उपलब्ध छन्। त्यसमा गएर विस्तृत अध्ययन गर्ने गर्नुहुन अनुरोध छ। 1155 पैसा नलाग्ने हटलाइनमा फोन गरेर पनि जानकारी प्राप्त गर्न सकिन्छ।
कोरोना बारे थप जानकारीका लागि मोबाइल एप्लिकेशन सीओभीआईडी एनपी डाउनलोड गर्न पनि उहाँको आग्रह छ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ। खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिने व्यवस्था अनुसार राजीनामा बुझाउनु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले बताउनुभयो। 2074 सालको फागुनमा अर्थमन्त्री भएका खतिवडाको राष्ट्रियसभा सदस्य पद गएको फागुनमा सकिएको थियो, तर राष्ट्रियसभा सदस्य पद 6 महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उहाँले फागुनमा दोस्रो पटक शपथ लिनुभएको थियो। अहिले भने नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिश गरेपछि खतिवडाले राजीनामा दिनुभएको हो। उहाँको राष्ट्रियसभाको पदावधि भोलि सकिँदैछ। यस्तै अर्थमन्त्री डाक्टर खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको शुरूआत गरेको दावी गर्नुभएको छ। अर्थ मन्त्रालयमा आज कर्मचारी संघको विदाई कार्यक्रममा अर्थमन्त्री खतिवडाले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिइरहन आग्रह गर्नुभयो।
मैले व्यक्तिगत अभिष्टको लागि केही गरेको गर्दिन, गरेको पनि छैन। मेरो निष्ठा हो यो कायम रहन्छ र त्यही मेरो निष्ठा, ज्ञान र अनुभवको आधारले मैले यहाँसम्मको जिम्मेवारी पाएको हुँ। त्यसको लागि म सामान्य प्रधानमन्त्रीलाई फेरि पनि म आभार प्रकट गर्दछु। त्यो जिम्मेवारी मैले प्राप्त गरेको त्यसलाई मैले इमान्दारीपूर्वक, मसँग भएको ज्ञान र अनुभवलाई निष्ठापूर्वक निर्वाह गरेको छु भन्ने मलाई लाग्छ र भोलिका दिनमा पनि सरकार बाहिर पनि मैले त्यसलाई निर्वाह गर्छु।
अर्थमन्त्री खतिवडाको विदाई कार्यक्रममा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका गवर्नर, लगानी बोर्डका सीईओ, केही सहसचिव, भन्सार विभागका महानिर्देशक, महालेखा नियन्त्रक लगायत सहभागी थिए। अर्थमन्त्री खतिवडाले अर्थतन्त्र कमजोर भएको र वित्तीय अनुशासन ओह्रालो लागेको बेलामा आफू आएको र सबै कर्मचारीको साथले सुधारको जग बसाल्न सकेको भन्दै कर्मचारीलाई पनि धन्यवाद दिनुभयो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न आग्रह गर्नुभएको छ। कोरोना महामारीका कारण शिक्षालय खोल्ने अवस्था नभएकोले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रका रूपमा मान्यता दिनुपर्ने र यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाई आग्रह गर्नुभएको हो। मन्त्री पोखरेलले बाध्यात्मक अवस्थामा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम सिकाइको सुनिश्चितताका लागि अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो। उहाँले घरमै बसेर इन्टरनेट रेडियो टेलिभिजन शिक्षकसँग टेलिफोन सम्पर्कका माध्यमबाट र सूचना तथा प्रविधिको पहुँच नभएका शिक्षकहरूले भौतिक दूरी कायम गरी सिकाइ प्रक्रियामा योगदान दिनुपर्ने बताउनुभयो। मन्त्री पोखरेलले सबै शिक्षकको अनिवार्य कोरोना बीमा शुरू भएकाले कर्तव्य पालनमा विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो। निजी विद्यालयले वैकल्पिक सिकाइ बापत पालिकाको सिफारिसमा शुल्क लिन सक्ने उहाँले स्पष्ट पार्नुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कोरोनाको खसखस मेटाउने कोरोना क्याप्सुल सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ए छोरी नरौ न, अहिले समय नै त खराब छ, विदेशको रोजगारी यही बेला गयो, ऋण कसरी तिर्ने भन्ने पिरले बाउ त्यस्ता भएका हुन्, सधैँ यस्तै त नहोला नि।
नरौ बहिनी, बुबालाई फेरि एकपटक सम्झाउ, सुधार्ने प्रयास गरौँ, त्यति गर्दा पनि केही सिप लागेन भने घरेलु हिंसा विरुद्ध उजुरी गरौँला।
कुनै पनि बहानामा घरेलु हिंसा जायज हुँदैन, यस्ता हिंसाबाट पीड़ितलाई थप जोखिममा पर्न नदिन र न्यायका लागि स्थानीय सरकार, नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग लगायतका निकायमा उजुरी गरौं अथवा निशुल्क नम्बर 50100 वा 1145 फोन गरौं।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग र विनरक इन्टरनेशनलको सहयोगमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनहितमा जारी सन्देश।
आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
सिप तथा कौशल हुँदाहुँदै पनि रोजगारी नपाएर चिन्तामा रहनुभएका अथवा विदेश गएर कमाएर परिवार पाल्ने सोच बनाइरहनुभएका सबैले अब नेपालमै काम पाउन सम्भव छ। रोजगारी.com गएर आजै आफ्नो नाम दर्ता गराउनुहोस्। रोजगारी.com, सिप तथा रोजगारी सर्भिसेसद्वारा प्रवर्धित।
कक्षा 9 र 10 का विद्यार्थीलाई घरमै बसी बसी सजिलो गरी पढ्ने तरिका सिकाउने कार्यक्रम
सजिलो सिकाई।
सजिलो सिकाईमा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, गणित, अंग्रेजी र विज्ञानका कक्षाहरू भइरहेका छन्।
यी विषयमा तपाईँका प्रश्न शिक्षकसम्म पठाउनका लागि हामीलाई 1660015556 फोन गर्नुहोस् र आफ्नो प्रश्न आफ्नै आवाजमा रेकर्ड गर्नुहोस्।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आज एकै दिन 1354 जना कोरोना मुक्त, संक्रमितको संख्या 44,000 नाग्यो, एसएमएसको पूर्ण पालना गरे संक्रमण रोक्न सकिने सरकारको दावी, भ्रामक समाचारको पछि नलाग्न आग्रह, अर्थमन्त्री खतिवडाद्वारा राजीनामा लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब कोरोना क्याप्सुलको पालो। कोरोना क्याप्सुल लिएर आइपुग्नु भएको छ गोपाल गुरागाई।
राष्ट्रव्यापी लकडाउनको अन्तपछि तयार पारिएको कोरोनाको यो 22 क्याप्सुल हो। आजको क्याप्सुलमा 4 डोजहरू छन्। यी सबै डोज COVID-19 आफू वा आफ्नो परिवारको सदस्यलाई कथम कदाचित भइहाल्यो भने होम आइसोलेसनमा बस्न सघाउने उद्देश्यले तयार पारिएका छन्। आजका क्याप्सुलमा पनि सल्लाहका 4 डोज दिँदै हुनुहुन्छ एनेस्थेसिया तथा क्रिटिकल केयरका डाक्टर गोविन्द गौतम। कोरोनाको संक्रमण व्यापक हुँदै गएपछि सरकारले होम आइसोलेसन अथवा घरको एकान्तवासका लागि विभिन्न मापदण्डहरू तयार पारेको कुरा त तपाईँ हामी सबैलाई थाहा छ। कोरोना क्याप्सुलको आजको पहिलो डोज होम आइसोलेसनमा कसले बस्न पाउँछ र कस्ता मापदण्डहरू पालना गर्नुपर्छ त भन्ने विषयमा।
स्वास्थ्यको मापदण्ड हामीले चाहिँ नि सार्वजनिक पनि भएको छ राज्यबाट, कसरी चाहिँ नि हामी आइसोलेसन बस्न सक्छौ, यसमा चाहिँ नि एसिम्टोमेटिक र माइल्ड सिम्टम भन्न खोजेको चाहिँ नि कुनै लक्षण नदेखिएको अवस्था र सामान्य लक्षण देखिएको अवस्थालाई चाहिँ नि घरै आफू चाहिँ नि आइसोलेसनमा बस्न सकिन्छ। तर त्यो आइसोलेसन भनेको हजुर चाहिँ नि यस्तो वातावरण हुनु पर्यो कसैसँग सम्पर्कमा आउन भएन। जस्तै हामीले त्यो कोठामा बस्दाखेरि त्यहाँ अरू कुनै पनि अर्को व्यक्ति प्रवेश गर्न नपाओस् र हामी बस्ने कोठा चाहिँ नि अलिकति हावा खेल्ने ठाउँ होस्, घामको सूर्यको उज्यालो पस्ने ठाउँ होस् र हामीले प्रयोग गर्ने बाथरूमहरू शौचालयहरू यिनी चाहिँ नि अरूले प्रयोग गर्न हुँदैन किन भन्दाखेरि रोगहरू त्यहाँबाट पनि सर्न सक्छ। त्यसर्थ यो अलिकति अप्ठ्यारो छ। जसको चाहिँ नि शौचालयहरू स्नानगृहहरू अलग्गै छ एउटा व्यक्तिको लागि एउटा कोठाको लागि त्यो सजिलो भयो। तर जहाँ चाहिँ नि धेरै मान्छेहरू बसेर प्रयोग गर्छन् भने र सीमित परिवार छ धेरै जनसङ्ख्या छैन भने संक्रमित व्यक्तिले प्रयोग गरेपछि त्यसलाई चाहिँ नि डिसइन्फेक्सन झोल त्यसले चाहिँ नि राम्रोसँग पखालेर धोएर सम्पूर्ण ठाउँ आफू बसेका ठाउँ त्यसपछि बल्ल चाहिँ नि अरू व्यक्तिले प्रयोग गर्नुपर्ने हुन्छ।
आजको दोस्रो डोज धारा र पाइखानाका विषयमा। शहरका सबै घरमा अलग पाइखाना र नुहाउने धारा हुँदैनन्। बस्नका लागि घर गाउँमा आफ्नै मतान खोलमा तथा गोठलाई आइसोलेसनमा त प्रयोग गर्न सकिएला, तर एका घरका सबैले एउटै पाइखानामा काम चलाइरहेको परिवारमा संक्रमितका लागि अलग पाइखानाको व्यवस्था कसरी गर्ने त?
अब अहिलेको अवस्थामा खास गरी गाउँघरमा चाहिने अब त्यो एट्याच बाथरूम भन्ने कुरो त अब छँदै छैन, तर अलिकति गाउँका सहरमा परिणत भएका ठाउँहरूमा त्यो बनाउन थालिएको छ, तर त्यो चाहिँ मापदण्ड अनुसार छैन। त्यस्तो अवस्थामा ठाउँ छ भने अस्थायी रूपको चाहिने अलिकति पर बेग्लै पहिलाको जस्तो त्यस्तो बनाउँदाखेरि उचित हुन्छ। अस्थायी भन्नाले खाल्टो खनेर जुन बनाइन्थ्यो त्यसपछि त्यसलाई चाहिँ पूर्ण सकिने हिसाबले र त्यहाँ अरू चाहिँ नि नजाने हिसाबले, हुन त त्यस्तो बनाइएको टोयलेटमा चाहिँ सर्ने सम्भावना कमै हुन्छ किन भन्दाखेरि हाम्रो जस्तै कमेट प्रयोग गरेर त्यो बस्ने त्यस्तो हुँदैन। तैपनि सकेसम्म चाहिँ नि अलग बनाएको अस्थायी रूपमा त्यो चाहिँ नि राम्रो हुन्छ यो बेलामा, यो महामारीको बेलामा।
कोरोना क्याप्सुलको आजको तेस्रो डोज काठमाडौँ जस्ता बाक्लो बस्ती भएका सहरमा बस्ने डेरावालहरूका लागि, जसले शौचालय पनि मिलिजुली प्रयोग गर्नुपर्ने बाध्यता छ।
अब यो चाहिँ नि खास गरेर ठूला सहर हाम्रो काठमाडौँमा त्यो चाहिँ समस्या देखिएको छ। जहाँ चाहिँ शौचालय एउटा मात्रै छ त्यहाँ चार पाँच तलाको भवन छ र टनाटन चाहिँ त्यहाँ मान्छेहरू बसेका छन्। त्यस्तो अवस्थामा चाहिँ नि मलाई लाग्छ सबभन्दा राम्रो उपाय राज्यले चाहिँ नि आइसोलेसन केन्द्र विस्तार गरेको छ, खोलेको छ र त्यही सम्पर्क भएर आफू आइसोलेसनमा बस्दा राम्रो हुन्छ।
आजको कोरोना क्याप्सुलको अन्तिम डोज, होम आइसोलेसनमा बसेको मानिसले कोभिडका कुनै पनि लक्षण देखिए स्वास्थ्य सेवा के कसरी लिने भन्ने विषयमा।
संक्रमित व्यक्ति घरमै आइसोलेसन बस्न पर्दाखेरि पनि स्वास्थ्य संस्थाहरूसँग सम्पर्कमा आइकन र त्यसको पनि एउटा विधि विधान छ किन भन्दाखेरि स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मीहरूले उहाँको निगरानीमा बस्नुपर्ने हुन्छ। म पोजिटिभ छु म अलग्गै कोठा लिएर बसेको भन्ने मात्रै हुँदैन, किन भन्दाखेरि सुरुका दुई चार दिनमा चाहिँ नि कुनै लक्षण नदेखिएको हुनसक्छ, तर लक्षण देख्ने तरिका नबुझिएको हुनसक्छ। त्यसर्थ यसको एउटै प्रोटोकल छ, मैले यो सानो उसमा समयमा चाहिँ सबै प्रोटोकलका 19 बुधे प्रोटोकल छ त्यसमा म सबै समेट्न नसकाउँला, तर सबभन्दा मैले चाहिँ छोटो मिठो के भन्छु त भन्दाखेरि यदि उहाँहरू होम आइसोलेसन बस्नुभएको छ भने त्यो कुनै न कुनै स्वास्थ्य संस्थासँग चाहिँ सम्पर्कमा आए र स्वास्थ्य कर्मीको निगरानीमा बस्नुपर्ने हुन्छ। सामान्य लक्षण अथवा लक्षण नदेखिएकालाई चाहिँ होम आइसोलेसनमा बस्ने चाहिँ अहिले त्यो प्रोटोकल बनेको छ, तर कुनै असामान्य लक्षण भयो भने ऊ चाहिँ हस्पिटलमा जानै पर्ने हुन्छ।
घरको एकान्तवासमा कसरी सुरक्षित हुने भन्ने विषयमा आजका चारवटै डोजका लागि डाक्टर गोविन्द गौतमलाई धन्यवाद। लौ त कोरोनाको अर्को क्याप्सुलमा फेरि भेटौँला।
कोरोना क्याप्सुलको अर्को अंक भोलि बिहानको काया कैरनमा सुन्न सकिनेछ। अब बाँकी खबर। बागलुङको ढोरपाटन नगरपालिका 9 बोवाङको भुजी खोलामा आएको बाढ़ीमा परि ज्यान गुमाएका 14 जनाकै परिचय खुलेको छ। बाढ़ीमा अझै 24 जना हराइरहेका छन्। शनाखत भएका 14 शव आफन्तलाई बुझाइएको छ। ढोरपाटन नगरपालिका वडा नम्बर 9 घर भएकी 23 वर्षकी दिलमाया पुन, 31 वर्षीय रिमकुमारी घरती मगर, 32 वर्षीय सीता बुढा, वडा नम्बर 9 कै 26 वर्षीय केशमाया बिक, 11 वर्षीय मदन बिक, 22 वर्षीय जीवन बिक र 11 वर्षीय डल्ले बिकको शव कानूनी प्रक्रिया पुर्याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्ती बाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो। त्यसै गरी 6 वर्षीय विराज विक, 65 वर्षीय ज्योति पुन, 23 वर्षीय दिलमाया पुन, 31 वर्षीय प्रेम पुन, 13 वर्षीय पुनी विक, 65 वर्षीय डोटी पुन र 46 वर्षीय करबहादुर विकको पहिचान गरी आफन्तलाई जिम्मा लगाइएको भण्डारीले बताउनुभयो। घटनामा बेपत्ता भएका 24 जनाको खोजी कार्य भने भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले नदी किनारमा खोजतलास गरिरहेका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो। बाढ़ी पहिरोमा परेर 80 घरमा पूर्ण रूपमा क्षति भएको छ भने 51 घरमा आंशिक क्षति भएको छ। 11 वटा लघु जलविद्युत स्वास्थ्य इकाई एउटा, झुलुङ्गे पुल 11 वटा, ढलान पुल 5 वटा, काठे पुल 10 वटा र 2 वटा विद्यालयमा नोक्सानी पुगेको नगरपालिकाले विज्ञप्ति निकालेर जानकारी दिएको छ। यसैबीच गृहमन्त्री रामबहादुर थापा बाढ़ी पहिरो प्रभावित बागलुङको ढोरपाटन पुगेर राहत वितरण गर्नुभएको छ। बाढ़ीले घर बाँचको माएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याट लगायतका सामग्री वितरण गरिएको हो। गृहमन्त्री थापाले बाढ़ीमा परि ज्यान गुमाएका परिवारलाई सरकारले 2 लाख रूपियाँका दरले राहत दिने बताउनुभयो। यस्तै पूर्णरूपमा क्षति भएका घरको पुननिर्माणका लागि 3 लाख रूपियाँ सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री थापा आज ढोरपाटन पुग्नु भएको थियो।
ललितपुरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने 9 जना विरूद्ध अनुसन्धान शुरू भएको छ। प्रहरीले उनीहरू विरूद्ध संक्रामक रोग ऐन 2020 अन्तर्गत अनुसन्धान अगाडि बढ़ाएको छ। उनीहरू विरूद्ध यो ऐनसँगै कुटपिट, स्थानीय प्रशासन ऐन 2028 र सार्वजनिक शान्ति विरूद्धको कसुर पनि आकर्षित हुने भएकाले यी मुद्दा अन्तर्गत पनि अनुसन्धान अघि बढ़ाउने महानगरीय प्रहरी परिषद ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनुभयो। यस्तै पत्रकारको ज्याकेट लगाएर ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ। रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हिजो झडप भएपछि चक्रपथभित्र ललितपुरमा आज बिहान 4 बजेदेखि अहिले राति 10 बजेसम्म कर्फ्यू छ। यसैबीच वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको छ। जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले कोविड महामारीका कारण भोटो जात्रा नगरिने जानकारी दिनुभयो। कोरोना संक्रमित थपिँदै गएकाले कर्फ्यूकै बीच आज रातो मच्छिन्द्रनाथको क्षमा पूजा भएको छ। आउँदो 21 गते 16 खुट्टे पार्टीसम्म रथ तान्ने र 22 गते साइत हेर्ने र 26 गते यदि साइत प्राप्त भएमा रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान गराउने जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले जानकारी दिनुभयो।
सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
याद गरौँ त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ, गाउँका सबै घर देखाउँथ्यौ, मान्छे चिनाउँथ्यौ, गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ, घरका सानादेखि ठुलासम्म सबैलाई भेटाउँथ्यौ, पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ, कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर। पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने, कि कसो?
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी, किन ल्याउनु भएको? पर्दैन थियो नि नयाँ कुर्सी।
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन?
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो दण्डमा समस्या हुन्छ नि सर।
V-Bone Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-146, 9810-90-146.
V-Bone, change your perception.
स्वरोजगार बनाउ, मन के कमाउ, आफ्नो पहिचान आफैले बनाउ, सिटिजन लिडर बन्न पाइने अफर क्या दामी, आफ्नो खुट्टामा आफै इन्सुरेन्सको साथमा
सिटिजन लाइफमा अवसर नै अवसर, विश्व स्तरीय अभिकर्ता तालिमले सामाजिक प्रतिष्ठा, नेतृत्व क्षमतासँग व्यक्तित्व विकास गरौँ, आफूले रोजेको समयमा खोजेको आमदानी कमाउँदै अघि बढौँ। विस्तृत जानकारीका लागि 5316000 वा कम्पनीको फेसबुक पेज वा शाखा कार्यालयमा सम्पर्क गर्नुहोला।
सिटिजन लाइफ इन्सुरेन्स, समृद्धि तपाईँको साथ हाम्रो।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मकवानपुरको मनहरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। मनहरी गाउँपालिका छ भूलचोकका 24 वर्षका ओमबहादुर मोक्तानको ज्यान गएको इलाका प्रहरीकारले मनहरीले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतले कृष्ण बहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ परेकी कल्पना मुडबरी पौडेललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश विनोद कुमार पोखरेलको इजलासले हत्या आरोपमा पक्राउ परेकी चितवन शक्ति खोर्की 37 वर्षकी पौडेललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। पौडेलकी 15 वर्षकी छोरीलाई भक्तपुरमा रहेको बाल सुधार गृह पठाउने अदालतले आदेश दिएको छ।
भारतमा 10 महिनादेखि बन्दक 3 नेपालीको उद्धार गरिएको छ। आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक 4 वर्षकी बालिका र 2 युवतीको उद्धार गरिएको हो। नवलपरासी पश्चिम आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूको उद्धार गरेको हो।
भूकम्पले क्षति गरेको पर्वतको अर्चले गाउँ एकीकृत नमूना बस्तीका रूपमा विकास गर्न थालिएको छ। भूकम्पको 5 वर्षपछि बस्ती स्थानान्तरण हुने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कानून एकाई पर्वतले फलेवास नगरपालिका 8 ठाना मौलाको अर्चले बस्ती सार्नका लागि काम शुरू भएपछि बस्ने नमिल्ने अवस्थामा पुगेका 20 परिवारलाई स्थानान्तरण गर्ने कार्य अघि बढ़ाएको छ। भूकम्पबाट पूर्ण क्षति पुगेका 20 परिवारहरू अहिले अर्चले गाउँबाट स्थानान्तरण भइसकेका छन्।
अर्घाखाँचीको भूमिका स्थान नगरपालिकाका प्रमुखले एकलौटी गरेको भन्दै जनप्रतिनिधिले नगरसभा बोलाउन माग गरेका छन्। छलफल नै नभएको विषय माइन्युटमा छिराएर एकलौटी गरेको भन्दै विशेष नगरसभा बोलाउन माग गरेका हुन्। विवाद चर्कँदै गएपछि 20 जनाले हस्ताक्षर संकलन गरी विशेष नगरसभा बोलाउन माग गरेको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेलवासेले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले घर दैलो होम डेलिभरी सेवा सञ्चालन सम्बन्धी मापदण्ड स्वीकृत गर्दै सेवा शुरू गर्न अनुमति दिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड अनुसार अब घर दैलो सेवा दिउँसो 1 बजेदेखि बेलुका 7 बजेसम्म मात्रै गर्न पाइने जानकारी दिनुभयो।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजीनामा दिनुभएको खबरमा जयराम दाहालको प्रतिक्रिया छ। हामी युरोप र अमेरिकाको उदाहरण दिने गर्छौं, तर त्यहाँका नागरिकले तिर्ने करको बारेमा भने जानकारी राख्दैनौ। वास्तवमा अर्थमन्त्री खतिवडा देशको लागि राम्रो भए पनि नागरिकको लागि राम्रो बन्न सक्नु भएन। खेम नाम गरेका साथीले भने व्यङ्ग्य गर्दै लेख्नु भएको छ, गाली खाने कार्यकाल सफलतापूर्वक समापन गर्नुभएकोमा अर्थमन्त्री खतिवडालाई धेरै धेरै बधाई छ। ललितपुरमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा प्रहार गर्नेको खबरमा दार्चुलाका किरण नाम गरेका साथीले लेख्नु भएको छ, प्रहरीको मनोबल उच्च राख्न तथा अबका केही दिन प्रहरीमाथि हुने दुर्व्यवहार रोक्न हिंसा गर्नेलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ। हुलमुलमा आक्रमण गर्ने भनेर पक्राउ गर्दा निर्दोष व्यक्ति पनि परेका हुन सक्छन् है भन्दै ललित लामाले लेख्नु भएको छ, यस्तो घटनाको सूक्ष्म ढंगले छानबिन गरी आक्रमणमा संलग्नलाई मात्रै कारवाही होस्। अनि दरिन्जी शेर्पाले भन्नुभएको छ, आफ्नो परम्परा र मान्यतामा सबैको शिरोधार छ, तर यसको आडमा कसैले हिंसा मच्याउँछ भने त्यस्तालाई कारवाही हुनै पर्छ। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी अर्जुन पोखरेल। नेपाल दर्पणमा अब विदेशका खबर। मुटु रोगीका लागि रातो मासु अत्यन्त घातक हुने एक अध्ययनको निष्कर्ष रहेको छ। अस्ट्रेलियामा भएको अध्ययनले रातो मासु मुटु रोगीका लागि घातक हुन सक्ने देखाएको हो। प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरूको वृद्धि गर्ने अध्ययनले देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन्। त्यस्ता तत्वहरूले मुटुसँगै नशा सम्बन्धी र मधुमेह सम्बन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ। अध्ययन टोलीका अनुसन्धानकर्ता डाक्टर पिरमाल डेओले रातो मासुलाई रोस्ट बनाउने, भुटन बनाउने, अत्याधिक तापमा पकाउने लगायतका प्रक्रियाबाट बनाएर खाए अन्य रोगका बिरामीलाई पनि गर्ने बताउनुभयो।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले कोविड 19 को संक्रमण नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न G20 का सदस्य राष्ट्रलाई आग्रह गर्नुभएको छ। साउदी अरेबियाले आयोजना गरेको भर्चुअल बैठकमा सम्बोधन गर्दै उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउन आग्रह गर्नुभएको हो। महासचिव गुटरेसले अहिले विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशले अकल्पनीय रूपमा लकडाउनको सामना गरिरहेका बताउनुभयो।
नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्ड र अस्ट्रेलियाले आज पहिलो 2020 क्रिकेट खेल्दैछन्। तीन खेलको श्रृंखला अन्तर्गतको पहिलो खेल साउथ ह्याम्पटनमा हुनेछ। खेल नेपाली समय अनुसार राति पौने 11 बजे शुरू हुनेछ। अस्ट्रेलिया 2020 वरियतामा शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थानमा छ। अस्ट्रेलियालाई शीर्ष स्थानमा कायम राख्न आज चुनौती छ भने इंग्ल्याण्डलाई शीर्ष स्थानमा उक्लिने अवसर छ। विश्व क्रिकेटका उत्कृष्ट यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ। पछिल्लो पटक यी दुई देशले सन् 2018 2020 खेलेका थिए, जसमा इंग्ल्याण्ड 28 रनले विजयी भएको थियो। अस्ट्रेलिया र इंग्ल्याण्ड बीच अहिलेसम्म कुल 16 2020 प्रतियोगिता भएको छ, जसमा अस्ट्रेलिया 9 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एक खेल नतिजा विहीन भएको थियो।
खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज एकै दिन 1354 जना कोरोना मुक्त, संक्रमितको संख्या 44,000 नाग्यो। एसएमएसको पूर्ण पालना गरे संक्रमण रोक्न सकिने सरकारको दावी, भ्रामक समाचारको पछि नलाग्न आग्रह।
अर्थमन्त्री खतिवडाद्वारा राजीनामा, अर्थतन्त्र सुधारका लागि धेरै राम्रा कामको शुरूआत गरेको भनाई।
बागलुङमा बाढीमा परि ज्यान गुमाएका 14 जनाकै शनाखत, अझै 24 जना बेपत्ता।
मुटु रोगीका लागि रातो मासु घातक हुने एक अध्ययनको निष्कर्ष, धेरै तापमा पकाएको मासुले अन्य रोगका बिरामी पनि हानि गर्ने।
र इंग्ल्याण्ड र अस्ट्रेलिया बीचको पहिलो 2020 क्रिकेट हुँदै
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सशिन्द्र गौतम सँगै हामी मदन पौड्याल र दिपाती मल्सिना पनि विदा हुन्छौ। कोरोनाको जोखिम कायमै रहेकाले सोत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।